यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन तयारी, व्यवस्थापन र आचार संहिता लगायतका विषयमा आयोग पदाधिकारीद्वारा छलफल। आगामी माघ 3 गतेदेखि निर्वाचन आचार संहिता लागू हुने। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक आज बस्दै। पछिल्लो 5 महिनामा विप्रेषणा प्रवाह 35.6% वृद्धि। चालू आर्थिक वर्षको पहिलो 5 महिनामा विप्रेषणा प्रवाह 8 खर्ब 70 अर्ब भन्दा बढ़ी। 40 माइक्रोन भन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशन। र इरानमा उग्र प्रदर्शनका बीच सरकारद्वारा इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा बन्द।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचनको तयारी र निर्वाचन व्यवस्थापनका विषयमा निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी सहित आयुक्त र उच्च अधिकारीहरूले प्रधानमन्त्री कार्कीसँग हिजो गर्नुभएको भेटमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचार संहिता, निर्वाचन व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो। आयोगले आगामी माघ 3 गतेदेखि निर्वाचन आचार संहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ। भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, मुख्य सचिव सुमन राज अर्याल लगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ। आयोगमा हिजो आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सामाजिक सञ्जाल मार्फत प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार, अपव्याख्या, झूठो साइट वा अकाउन्ट, निन्दा वा मानहानी लगायत विषयमाथि अनुगमन गरी गैर कानूनी कार्यलाई कानून बमोजिम दण्डित गरिने बताउनुभयो। सामाजिक सञ्जाल अनुगमन सफ्टवेयरलाई प्रयोगमा ल्याइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। यसै हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको आयोगले जनाएको छ। आयोगले न्याय परिषदको परामर्शमा 77 जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ। यसै गरी न्याय सेवा आयोगको परामर्शमा 88 जना न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई हिजोदेखि लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ। मतदाता नामावली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई भइरहेको आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 55 दिन बाँकी रहँदा देशैभर तयारीका कामहरू तीव्र रूपमा अगाडि बढ़ाइएको छ। ताप्लेजुङ जिल्लामा पनि निर्वाचन सामग्री व्यवस्थापन, मतदाता नामावली अध्यावधिक, मतदान स्थल तथा केन्द्र निर्धारण लगायत सुरक्षा व्यवस्था सम्बन्धी आवश्यक तयारीका कामहरू भइरहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। ताप्लेजुङबाट संवाददाता माला पालुङ्गाको एक रिपोर्ट।
प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकैसँगै ताप्लेजुङमा चुनावी माहौल बढ़न थालेको छ। गाउँदेखि शहर बजारसम्म पनि चुनावी छलफल गरिरहेको भेटिन्छन्। दलहरू पनि आन्तरिक रूपमा चुनावको तयारीमा लागेका छन्। पार्टीको केन्द्र प्रदेशदेखि आएको निर्देशनलाई आधार बनाएर काम गर्न थालिएको दलहरूले बताउने गरेका छन्। क्रमशः नेपाली कांग्रेस ताप्लेजुङका उपसभापति डिली रमण बराल, नेकपा एमाले सचिव सन्तोष चामलिङ र नेपाल कम्युनिष्ट पार्टी नेकपाका विष्णु लिम्बू,
हाम्रो जिल्ला कार्य समिति पार्टीको निर्णय छ। हामी वार्ड पालिका जिल्ला भएका नेता कार्यकर्ता सबैलाई हामी चुनावतर्फ अघि बढ्नुहोस् प्रचार प्रसारतर्फ अघि बढ्नुहोस् भनेर चाहिँ सन्देश दिइसकेका छौँ। हामीले
पार्टी कार्यकर्ता र हाम्रो मातहतका संगठन कमिटीहरूलाई पनि चुनावमा तयारी रहन र नेकपामा रणनीति अगाडि बढिसकेको छ।
आन्तरिक हिसाबले पनि सम्पूर्ण पालिकाहरूदेखि लिएर चाहिँ सबै आफ्नो पार्टी कार्यकर्ताहरूमा चाहिँ अब चुनावको लागि लाग्न चुनावको लागि तयारी रहनको निम्ति सबै अब हामीले निर्देशन पनि दिइसकेका छौँ।
90,327 मतदाता रहेको ताप्लेजुङमा निर्वाचन सामग्रीको व्यवस्थापन, मतदाता नामावली अध्यावधि, अस्थायी मतदाता नामावली लगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अधिकृत धनराज श्रेष्ठ बताउनुहुन्छ।
आयोगबाट आएका निर्देशन अनुसार सम्पूर्ण कार्यहरू गरिराखेका छौँ। कार्यालयबाट सम्पादन हुने कामहरू लगभग पूर्व तयारी नै भएका छन्। बाँकी रहेका कामहरू निरन्तर गरिरहेका
छौँ। 80 मतदान स्थल मध्ये 28 अति संवेदनशील, 25 संवेदनशील र 27 सामान्य सूचीमा वर्गीकरण गरिएको छ। शान्ति सुरक्षालाई कायम राख्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यकता अनुसारको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेडाई बताउनुहुन्छ।
जिल्ला सुरक्षा योजना तयार छ, तदनुसार सुरक्षा प्रदान गर्न जनशक्तिहरूको प्रबन्ध हुँदैछ। मौजुदा जनशक्तिमा थप गर्नुपर्ने अथवा निर्वाचन प्रभावी भर्ना गर्नुपर्ने सन्दर्भमा पनि हामी कार्य गरिरहेकै छौँ।
भौगोलिक जटिलता समेत रहेको ताप्लेजुङमा 80 मतदान स्थलमा 127 मतदान केन्द्र तोकिएको छ। सोही संख्यामा मतदान सहायक अधिकृत सहित निर्वाचन सम्पन्न गर्न सुरक्षा कर्मी बाहेक 762 जना कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। माला पालुङ, रेडियो नेपाल, ताप्लेजुङ।
गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्किने छूट नभएको बताउनु भएको छ। गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको म्याण्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो। सरकार निर्वाचनमा होमिसकिएकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो। जेएनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले स्वास्थ्य बीमा सुधारका लागि प्रयासरत रहेको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्डको आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा हिजो काठमाण्डुमा आयोजित स्वास्थ्य बीमा सुधार कार्यक्रममा मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमका कमी कमजोरीलाई विश्लेषण गर्न विज्ञ तथा सरकारवालासँग निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारूदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धी विषयमा सरोकार भएका निकायसँग छलफल गरेको छ। समितिको हिजो बसेको बैठकमा निर्वाचनको समयमा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती, बारूदी सुरुङको जोखिम तथा त्यसको न्यूनीकरणका उपायका विषयमा केन्द्रित रहेर छलफल गरिएको हो। बैठकमा समिति सभापति माया प्रसाद शर्माले निर्वाचनलाई भयमुक्त, शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षाका दृष्टिले अपनाइएका तयारी योजना तथा चुनौतीबारे जानकारी दिन सुरक्षा निकायका उच्च अधिकारीहरूलाई समय उपलब्ध गराउनु भएको थियो। सो अवसरमा नेपाली सेनाका सहायक रथी मनोज थापाले देशका विभिन्न स्थानमा फेला परेका विस्फोटक पदार्थ तथा तिनको सुरक्षित रूपमा नष्ट गरिएको विवरण प्रस्तुत गर्नुभयो। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक उमा चतुर्वेदीले विभिन्न व्यक्ति तथा सुरक्षा निकायसँगको सहकार्यमा निरन्तर सूचना संकलन र निगरानी गरिरहेको जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार आज बिहान 11 बजे बस्ने बैठकमा आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको रणनीति समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। गत पुस 4 गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै यही पुस 26 देखि 28 गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो। एमालेका सचिव डाक्टर राजन भट्टराईले पटकको केन्द्रीय कमिटी बैठक प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिट ब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्य विभाजन आजको बैठकले नगर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली जीआईओएमएस अनिवार्य गराउने गरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ। संचार मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले सुशासनसहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले विभागलाई नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड़ दिनुभयो। सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणाली प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय चिठी पत्रको दर्ता तथा चलानी हाजिरी विदा र काज स्वीकृत अभिलेख व्यवस्थापन लगायत अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुलले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने भएकाले मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेको बताउनु भएको छ। मन्त्री पुलले यसअघि आफूलाई तीनवटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुईवटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक सञ्जाल मार्फत स्पष्ट पार्नु भएको हो। उहाँले इजरायलको जेरूसेलममा आगामी फेब्रुअरी 4-6 हुने मन्त्रीस्तरीय बैठक र साउदी अरेबियामा आगामी मे 3-4 हुने ह्युमेन क्यापासिटी इनिसिएटिभ कार्यक्रममा सहभागिताका लागि आफूलाई प्राप्त निमन्त्रणा पत्र सार्वजनिक गर्नुभएको छ। वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको पदभार ग्रहण गर्नुभएको छ। सो अवसरमा उहाँले कर्णाली राजमार्गलाई सड़क सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो। साथै उहाँले जुम्ला र कालीकोटको सिमाना नागमस्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेली ब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका 5 स्थित तिला नदीमा तातोपानी गाउँपालिका 4 हाकु जोड्न स्थानान्तरण गर्ने निर्णय गर्नुभयो। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र संविधान र समावेशी राजनीतिका लागि निरन्तर संघर्षरत पार्टीका रूपमा कांग्रेस रहेको बताउनु भएको छ। कांग्रेस धनुषा क्षेत्र नम्बर 3 क्षेत्रीय बैठकमा उहाँले पार्टी संगठनलाई सुदृढ़ बनाउन र जनताको विश्वास जित्न कार्यकर्ताहरूले इमानदारीता र प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नेता निधिले वर्तमान समयमा मुलुक कठिन अवस्थामा रहेको बताउँदै लोकतन्त्र र संविधानको रक्षाका लागि आपसी सहकार्य र समन्वय आवश्यक पर्ने धारणा राख्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसंगठनहरूलाई सक्रिय हुन निर्देशन दिनुभएको छ। एमालेको केन्द्रीय कार्यालयमा हिजो भएको जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपंक्तिमा उभिनुपर्ने बताउनु भएको हो। संसद पुनस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त उपलब्धिको रक्षाका रूपमा लिएको उहाँको भनाई थियो। बैठकमा पार्टीका सचिव एवं संगठन विभागका संयोजक भानुभक्त ढकालले जनसंगठनलाई थप सक्रिय अनुशासित र परिणाममुखी रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ। नेपाल अवरुद्ध रोग निवारण संस्थाको 35 केन्द्रीय सभाको हिजो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जेएनजी आन्दोलनपछि विशेष परिस्थितिमा बनेको वर्तमान सरकारको एकमात्र प्राथमिकता निर्वाचन रहेको पनि प्रश्न पार्नुभयो। मन्त्री श्रेष्ठले वर्तमान सरकार नैतिक आधारमा सुशासन कायम गराउन दृढ़ रहेको र 6 महिनामा धेरै काम गर्न नसकिए पनि गर्नै पर्ने काम सरकारले निसंकोच र इमानदारीताका साथ अघि बढ़ाएको बताउनुभयो। जाजरकोटको छेडागाड नगरपालिका 8 बरहाना खोलामा जीप दुर्घटना हुँदा हिजो दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। छेडागाड 8 बरहाना खोला स्थित भित्री सड़कमा छेडागाड नगरपालिका 9 पजारूबाट थलह तर्फ जाँदै गरेको कर्णाली प्रदेशको बोलेरो जीप ब्रेक फेल भई सड़कबाट 150 मिटर तल खस्दा दुईजनाको मृत्यु भएको र 4 जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिक जन्य वस्तुको बिक्री वितरणमा कड़ाई गर्ने भएको छ। विभागले विभिन्न 19 प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुगमन गरी 40 माइक्रोन भन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ। उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम आवश्यक निर्देशन एवं कार्यवाही गरिएको उल्लेख गरिएको छ। पश्चिम तराईका थारू बस्तीहरूमा यतिबेला माघी पर्वको रौनक छाएको छ। थारू समुदायले माघे गतिलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहिआएको छ। यस अवसरमा ठाउँ ठाउँमा सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज लगायतका कार्यक्रमहरू भइरहेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको एक रिपोर्ट।
माघी पर्व थारू समुदायको पहिचान र संस्कृतिसँग जोडिएको महत्वपूर्ण चाड़ हो। माघ 1 गतेबाट थारू समुदायको नयाँ वर्ष शुरू हुने भएकोले अहिले थारू बस्तीहरूमा सांस्कृतिक कार्यक्रमहरू भइरहेका छन्। बाँके राप्ती सोनारीकी बैजनी कुमारी थारू अहिले युवा युवतीहरूलाई माघीमा नाचिने मघौटा नाच सिकाउन व्यस्त हुनुहुन्छ। माघीलाई राष्ट्रिय पर्व मान्ने थारू समुदायले 2 हप्ता अगावैदेखि गाउँ बस्तीहरूमा सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज लगायतका कार्यक्रम गरिरहेका छन्। थारू अगुवा मंगल थारू:
हाम्रो यो राष्ट्रिय पर्व हो, थारू समुदायले विशेष रूपमा यो पर्व मनाउने गर्छौं, संस्कृति चिनाउने गरी यो कार्यक्रमको आयोजना गर्नुपर्छ भन्ने सोचका साथ हामीले अगाडि बढाइरहेका छौं।
थारू समुदायले माघी पर्वलाई आपसी सद्भाव र एकताको पर्वका रूपमा लिन्छन्। माघीका अवसरमा युवाहरूको सक्रिय सहभागिता पनि देखिएको छ। परम्परागत पहिरनमा सजिएर उनीहरू सांस्कृतिक कार्यक्रम मार्फत आफ्नो पहिचान जोगाउने प्रयासमा छन्। आफन्तहरू भेटघाट हुने, सुख दुःख साट्ने आफ्नो परम्परागत चलन रहेको अर्का थारू अगुवा भकारी थारू बताउनुहुन्छ। अहिले पश्चिम तराईका थारू बस्तीहरूमा माघी पर्वको उल्लास र उमङ्ग छाएको छ। परम्परा र संस्कृतिको संरक्षण गर्दै नयाँ वर्षका रूपमा मनाउने माघी पर्वलाई उनीहरू आफ्नो सबैभन्दा ठूलो पर्व मान्दछन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अग्रज संचारकर्मी माइकल चन्दको 77 वर्षको उमेरमा हिजो निधन भएको छ। उहाँ क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले रेडियो नेपालमा अंग्रेजी भाषाको समाचार सम्पादक, वाचक र कार्यक्रम संचालकका रूपमा 3 दशक भन्दा बढ़ी समय सेवा गर्नुभएको थियो। हरिशचन्दको नामले परिचित उहाँले रेडियो नेपालमा अंग्रेजी भाषाको समाचार र कार्यक्रमको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। उहाँको श्रीमती र 3 छोरी हुनुहुन्छ। उहाँको श्रीमती नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द हुनुहुन्छ। स्वर्गीय चन्दको अन्त्येष्टि आज गरिने पारिवारिक स्रोतले जनाएको छ। उहाँको निधनमा रेडियो नेपालले दुःख व्यक्त गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानमा 2 हप्तादेखि जारी प्रदर्शनका बीच त्यहाँका सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरेको छ। राजधानी तेहरान सहित विभिन्न शहरमा 2 हप्तादेखि जारी उग्र प्रदर्शनका क्रममा हालसम्म 42 जनाले ज्यान गुमाइसकेका छन् भने 2000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। निर्वासित युवराज रेजा पहल वीले प्रदर्शनका लागि आह्वान गर्नुभएपछि प्रदर्शनकारीहरू सड़कमा उत्रिएका हुन्। लामो समय मौन बसेको इरानी राज्य टेलिभिजनले हिजो पहिलो पटक प्रतिक्रिया जनाउँदै प्रदर्शन हिंसात्मक बनेको र हताहत भएको दावी गरेको छ, तर विस्तृत विवरण प्राप्त भएको छैन। राज्य मीडियाले अमेरिका र इजरायलका आतंकवादी एजेन्टले आगजनी र हिंसा भड़काएको आरोप पनि लगाएको छ। संचार अवरोधका कारण प्रदर्शनको वास्तविक आकार र फैलावट पुष्टि गर्न सकिएको छैन, तर कमजोर अर्थतन्त्र, महँगी र बेरोजगारीले थलिएको अवस्थामा शुरू भएको यो आन्दोलन पछिल्ला वर्षहरूमा सरकारका लागि सबैभन्दा गम्भीर चुनौती बनेको विश्लेषकहरूको भनाई छ। रूसले युक्रेन विरूद्धको पछिल्लो आक्रमणमा नयाँ ओरेस्निक मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दावी गरेको छ। रूसी रक्षा मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा यो आक्रमण गत महिना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक युक्रेनी ड्रोन आक्रमण भएको दावीको प्रत्युत्तर स्वरूप गरिएको जनाइएको छ, तर युक्रेनले उक्त आरोप अस्वीकार गर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनको निवासमाथि युक्रेनी आक्रमण भएको भन्ने रूसी दावीलाई सार्वजनिक रूपमा नकार्नु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको मंगसिर मसान्तसम्ममा नेपालमा हुने विप्रेषण आप्रवाह 8,70,31 करोड़ रुपियाँ बराबर पुगेको छ। मंगसिर महिनामा गत वर्षको सोही महिनाको तुलनामा 35.6% रेमिटेन्स बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 2082 मंगसिर महिनामा मात्रै 1,83,18 करोड़ रुपियाँ रेमिटेन्स नेपाल भित्रिएको छ। गत वर्ष मंगसिर महिनामा 1,18,79 करोड़ रुपियाँ रेमिटेन्स रकम नेपाल भित्रिएको थियो। अब तथा वित्तीय संस्थाका सेवाग्राहीहरूले 5,00,000 सम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन्। राजपत्रमा प्रकाशित भइसकेको निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नगद सीमा सम्बन्धी निर्देशन दिएको छ। नयाँ व्यवस्था अनुसार अब वस्तु तथा सेवा खरिदका लागि 5,00,000 भन्दा बढ़ीको रकम भुक्तानी गर्नुपर्दा ग्राहकले चेकबाट मात्रै गर्नुपर्नेछ। त्यस्तै वित्तीय संस्थामा निक्षेप राख्न वा झिक्न अथवा अन्य वित्तीय कारोबार गर्नका लागि पनि चेक अनिवार्य गरिएको छ। यसअघि चेक क्लियरिङ तथा भुक्तानी सम्बन्धी कारोबारमा 10,00,000 सम्मको कारोबार चेक बिना नै गर्न पाउने व्यवस्था रहेको थियो। नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोग बीच नेपालको पूँजी बजार र विद्युत उत्पादनको क्षेत्रको समग्र विकास र स्थायित्व सुदृढीकरण विषयमा छलफल भएको छ। कुमलटार स्थित बोर्डको कार्यालयमा भएको बैठकमा मुख्य रूपमा पूँजी बजार मार्फत विद्युत उत्पादन परियोजनामा लगानी प्रवर्धन गर्ने, नियामकहरू बीच समन्वय गर्ने र नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा छलफल भएको थियो। बैठकमा बोर्ड र आयोगका प्रमुखहरूले पूँजी बजारमा लगानीकर्ताको विश्वास वृद्धि गर्ने, लगानीका अवसरहरू विस्तार गर्ने र विद्युत उत्पादन तथा पूँजी बजार बीचको समन्वय सुदृढ गर्ने उद्देश्यले दुवै निकाय बीच निरन्तर सहकार्य, सूचना आदान प्रदान र संयुक्त पहललाई प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पूँजी बजार र विद्युत क्षेत्रको सम्बन्ध थप संस्थागत र व्यवस्थित बनाउन दुवै निकायका प्रतिनिधिहरू बीच संयुक्त कार्यदल गठन गर्ने निर्णय भएको छ। बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ सहित कार्यकारी निर्देशकहरू र विद्युत नियमन आयोगको तर्फबाट अध्यक्ष डाक्टर रामप्रसाद धिताल सहित सदस्यहरूको सहभागिता रहेको थियो। चालू आर्थिक वर्ष 2082-83 को मंगसिर मसान्तसम्ममा नेपालको विदेशी मुद्राको संचित 32,01,47 करोड़ रुपियाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा अमेरिकी डलरमा त्यस्तो संचित 2082 असार मसान्तसम्म 19,50,00,000,000 रहेकोमा 2082 मंगसिर मसान्तमा 13.5% वृद्धि भई 22,13,00,000,000 पुगेको जनाइएको छ। बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय 21.7 महिनाको वस्तु आयात र 18.2 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ। नेपालमा 27 देखि 46 वर्ष उमेर समूहका व्यक्तिको औसत खर्च भन्दा आमदानी बढ़ी रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेशनल ट्रान्सफर एकाउन्ट प्रतिवेदनले 27 वर्ष भन्दा कम र 46 वर्ष माथिको उमेर समूहको आमदानी भन्दा उपभोग बढ़ी रहेकोले जीवन चक्रीय अभाव लाइफ साइकल डेफिसिट रहेको देखाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा फाइनल पुगिसकेको न्यू डायमण्ड युथ स्पोर्ट क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कपडालमा शुक्रबार सम्पन्न खेलमा न्यू डायमण्डले फाइनलमा भेट्ने तय भइसकेको पुलिसलाई 3-2 सेटमा पाखा लगाएको हो। न्यू डायमण्डले खेलको शुरूआतीदेखि नै पुलिसलाई दबावमा राखेको थियो। उसले शुरूका 2 सेट 25-14 र 25-19 आफ्नो पक्षमा पार्यो, तर त्यसपछिका 2 सेटमा भने पुलिसले बलियो पुनरागमन गर्यो। तेस्रो सेट पुलिसले 25-20 आफ्नो बनायो। रोमाञ्चक बनेको चौथो सेटमा भने पुलिसले खेल 29-27 आफ्नो पक्षमा पार्दै पाँचौं सेटसम्म पुर्याए। अन्तिम तथा पाँचौं सेट भने 15-10 जित निकाल्दै न्यू डायमण्डले अङ्क खोसेको हो। झापाको भद्रपुरमा कोशी पाथीभरा इण्डो नेपाल टी20 क्रिकेट च्याम्पियनशीप हुने भएको छ। प्रतियोगिता मेची क्रिकेट ग्राउण्डमा हुनेछ। आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिता माघ 21 गतिदेखि 28 गतिसम्म हुनेछ। क्लबका अध्यक्ष आदित्य प्राजुलीका अनुसार प्रतियोगितामा नेपाल र भारतका समान 4 टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी 8 टोलीलाई 2 समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगिताको विजेताले ट्रफी सहित 5,00,000 रुपियाँ र दोस्रो टोलीले 3,00,000 रुपियाँ प्राप्त गर्नेछ। कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका बेला भारतीय तथा नेपाली खेलाडी तथा अफिसियलहरूलाई पर्यटकीय क्षेत्रको भ्रमण पनि गराइनेछ। केएमसी स्कूलको आयोजनामा 5 केएमसी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ। प्रतियोगितामा 3 विधामा विभिन्न 24 विद्यालयका 32 टीमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज तराईका अधिकांश स्थानमा मध्याहसम्म हुस्सो तथा कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेस बागमती गण्डकी लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 15.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 2.4 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 15-17 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:27 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन तयारी, व्यवस्थापन र आचार संहिता लगायतका विषयमा आयोगका पदाधिकारीद्वारा छलफल। आगामी माघ 3 गतेदेखि निर्वाचन आचार संहिता लागू हुने। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक आज बस्दै। पछिल्लो 5 महिनामा विप्रेषण आप्रवाह 35.6% वृद्धि। चालू आर्थिक वर्षको पहिलो 5 महिनामा विप्रेषण आप्रवाह 8,70 अर्ब भन्दा बढ़ी। 40 माइक्रोन भन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशन। र इरानमा उग्र प्रदर्शनका बीच सरकारद्वारा इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा बन्द। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।